94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
राहत वितरणमा विभेद भएको बाँकेका बाढी पीडितको गुनासो, सरकारले क्षति अनुसार गरेको वर्गीकरण चित्त बुझ्दो नभएको भनाई।
नेपालगञ्ज ब्राउन सुगर चरेस लगायतको मुख्य तस्करी नाकाको रूपमा देखा पर्दै पाकिस्तानी नागरिक कारोबारमा संलग्न भएपछि चेक जाँच बढ्यो।
बर्दियाको गुलरिया स्थित एक होटलमा चितुवाको छाला सहित दुईजना पक्राउ, जाजरकोट पुगेका विशेषज्ञ डाक्टर निवास नपाएपछि फिर्ता।
र बजारमा प्रतिस्पर्धा गर्न नसक्दा रुकुममा खाद्य संस्थानको चामल बिकेन, हलिया मुक्ति घोषणाको 9 वर्ष बित्दा समेत बाजुराका हलियाको अवस्था उस्तै।
Hyundai Festive Delight 2074 यस पालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बीमा, स्क्रैच कार्ड मार्फत ₹1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai।
पश्चिम डायरीको सुरुमा राहत वितरणमा विभेद भएको बाँकेका बाढी पीडितको गुनासो भएको खबर छ। बाढीबाट प्रभावित मध्ये घरमा पूर्ण क्षति भएकालाई पूर्ण बाढी प्रभावित र घरमा सामान्य क्षति भएकालाई आंशिक प्रभावितमा राख्दा राहत वितरणमा विभेद भएको बाँकेका बाढी पीडितहरूले गुनासो गरेका छन्। पूर्ण प्रभावितलाई सरकारी र विभिन्न निकायबाट आएका राहत सामग्री वितरण भए पनि आंशिक प्रभावितलाई नदिएर विभेद गरिएको उनीहरूले बताएका छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा बाढीबाट पूर्ण क्षति भएका 275 घरधुरीलाई पूर्ण प्रभावित र 6,753 घरधुरीमा क्षति भएकाहरूलाई आंशिक प्रभावितमा राखेको छ। घरको क्षतिको तथ्याङ्कलाई लिएर प्रारम्भिक राहत वितरणमा विभेद भएको आंशिक प्रभावितहरूको गुनासो बढ्दै गएको छ। बाँकेको राप्ती सुनारी छ ढलैयाका पुनवा थारूले आफ्नो घर नढलेकै कारण आंशिक क्षतिमा राखिए पनि त्यही बहानामा राहत वितरणमा विभेद भएको बताउनुभयो। बाढीबाट पीडितहरू सबैको खाद्यान्न लत्ता कपडा घरयासी सामान बगाएको छ। उहाँले भन्नुभयो, आंशिक क्षतिलाई खाद्यान्न लत्ता कपडा घरयासी सामान पाल वितरणमा विभेद भयो। सरकारले घर बनाउन दिने राहतमा मात्र पूर्ण र आंशिक क्षतिको परिचय हुने भए पनि प्रारम्भिक राहतमा विभेद हुनु अन्याय भएको पीडितहरूले गुनासो गरेको खबर टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
बाँकी कारागार कार्यालयभित्र रहेका कैदीमध्ये एक पाकिस्तानी बन्दीको योजनामा चरेस तस्करी भएको तथ्यहरू बाहिर आएपछि बाँके प्रहरीले सो विषयमा जाँच प्रक्रिया अघि बढाएको छ। बाँकेभित्र चरेस र ब्राउन सुगर तस्करीमा पाकिस्तानी नागरिक नासिर अली खाँको संलग्नतामा रहेको खुलेपछि सो विषयमा वास्तविकता बुझ्न बाँके प्रहरीले एउटा टोलीलाई जिम्मेवारी सुम्पेको छ। नेपालगञ्ज नाका हुँदै भारतीय क्षेत्रमा चरेस तस्करी थामिसक्नुको स्थितिमा पुगेपछि रूपैडिया एसएसबीले सो विरुद्ध सक्रियता बढाएको छ। ब्राउन सुगर चरेस लगायत लागु औषधको मुख्य तस्करी नाकाको रूपमा देखा पर्दै गएपछि त्यस्तो अपराध विरुद्ध सक्रियता बढाइएको एसएसबी इन्स्पेक्टर सन्तोष कुमारले बताउनुभयो। एसएसबीले हिजो बाँके दाङ बस्ने कृष्णा बुढाबाट एसएसबीले 1 केजी 150 ग्राम चरेस बरामद गरेको जनाउनु भएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको गुलरिया नगरपालिका 7 स्थित विजया गेस्ट हाउसमा चितुवाको छालासहित 2 जना पक्राउ परेका छन्। प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त विशेष टोलीले चितुवाको छाला किनबेचको अवस्थामा 2 जनालाई पक्राउ गरिएको उहाँले गरिएको जानकारी संयुक्त टोली प्रमुख प्रहरी निरीक्षक अरुण कुमार सिंहले बताउनुभयो। विगत 1 हप्तादेखि पछ्याइरहेका थियौँ, बल्ल फेला पर्यो, निरीक्षक सिंहले भन्नुभयो। उहाँका अनुसार 11:55 बजेको समयमा हिजो बर्दियाको गुदरियामा अवस्थित विजय गेस्ट हाउसको कोठा नम्बर 217 10 लाख रुपियाँमा छाला किनबेच भइरहेको गोप्य सूचनाका आधारमा दुईजना पक्राउ गरिएको हो। आजका पत्र पत्रिकाहरूले खबर प्रकाशित गरेका छन्।
35 वर्षपछि पहिलोपटक जाजरकोट अस्पतालमा हाजिर भएका विशेषज्ञ डाक्टर फिर्ता हुनुभएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काचरुवामा आउनुभएका स्त्रीरोग विशेषज्ञ डाक्टर विनोद अर्याल अस्पतालमा बसेर काम गर्ने वातावरण नभएको भन्दै उहाँ फर्किनु भएको हो। जटिल प्रकृतिका सुत्केरी र अन्य रोगका बिरामी अब फेरि रुकुमको चौरजहारी नेपालगञ्ज लगायत स्थानमा जान बाध्य भएका छन्। जिल्ला अस्पतालमै अपरेसन हुने खबर पाएका प्रहरी जवान नवीन जोशी उक्त सेवा नपाएपछि गत सोमबार चौरजहारी अस्पतालमा रिफर हुनुभएको हो। डाक्टर अर्यालले गत आइतबारदेखि जटिल प्रकृतिका सुत्केरी, पाठेघर सम्बन्धी समस्या, पित्त थैली, एपेन्डिसाइटिस लगायतको उपचारका लागि अपरेसन थिएटर समेत व्यवस्था गरिसकेका थिए। विशेषज्ञ डाक्टर आउने भएपछि अस्पतालमै पहिलोपटक आवश्यक उपकरणसहित अपरेसन थिएटर तयार पारिएको थियो। आजको कान्तिपुरमा भीमबहादुर सिंहले लेख्नु भएको छ।
बजारमा प्रतिस्पर्धा गर्न नसक्दा खाद्य संस्थानको चामल बिक्री हुन छाडेको छ। यो रुकुमको खबर हो। उपभोक्ताले चामल लिन छाडेपछि गत वर्षकै चामल खाद्य संस्थानमा थन्किएको छ। जिल्लामा गत आर्थिक वर्षमा 3,000 क्विन्टल चामलको कोटा थियो। उक्त चामलमध्ये 875 क्विन्टल मात्र चामल बिक्री भयो। चामल बिक्रीमा गिरावट आएपछि संस्थानले जिल्लामा दिँदै आएको कोटा समेत कटौती गरेको छ। यस आर्थिक वर्षदेखि 1,000 क्विन्टल चामलको स्वीकृत भएको जिल्ला खाद्य संस्थानले जनाएको छ। गत वर्षको चामल अझै बाँकी भएकाले नयाँ चामल जिल्लामा नआएको संस्थानको भनाइ छ। संस्थानको चामल बिक्न छाड्यो। गणेश विकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सरकारले मुक्ति घोषणा गरेको 9 वर्ष बित्दै गर्दा बाजुरा बझाङका मुक्त हलिया परिवारको अवस्था जहाँको त्यहीँ छ। उनीहरूका नाममा वर्षेनी आउने करोडौँ रकम टाठा बाटाकै हाली मुहालीमा सकिन्छ। बझाङमा यस्ता हलियाको बसोबास रहेका थुप्रै गाउँ छन्। उनीहरू मुक्त घोषणा भएको दशक पुग्नै लाग्दा पनि साहुकै हलो जोतेर गुजारा चलाइरहेका छन्। अधिकांश सरकारले उपलब्ध गराउँदै आएका राहत सुविधाबारे बेखबर छन्। सरकारले 2065 भदौ 21 गते हलिया मुक्तिको घोषणा गरेको थियो। बाजुरामा पनि मुक्त हलियाको अवस्था फरक छैन। पुनर्स्थापना कार्यक्रम कार्यान्वयन गर्ने जिल्ला मालपोत र हलिया क्षेत्रमा क्रियाशील कार्यकर्ताले स्रोत बाँडफाँडमा मनमर्जी गर्दै आएका छन्। आजको कान्तिपुरमा अर्जुन शाहले लेख्नु भएको छ।
आफ्ना श्रीमानको हत्या आरोपीलाई कानुन कारवाहीको साटो राजनैतिक मुद्दाको रूपमा सरकारले माफ दिँदा पीडित हुनु परेको बाँकेका एक महिलाको गुनासो छ। साबिकको बेतहनी 3 नौरीगौडी हाल डुडुवा गाउँपालिका वडा नम्बर 2 निवासी कल्सुम नाउले यस्तो गुनासो गर्नुभएको हो। उक्त मुद्दाको विषयमा सरकारले करिब 3 वर्ष अघि नै राजनैतिक रूपको निष्कर्ष निकाल्दै यसको टुङ्गो लगाएको थियो। 2066 चैत्र 30 गते राति 9:30 उपभोक्ता समितिको विषयमा एमाले र काङ्ग्रेस कार्यकर्ताबीच विवाद हुँदा एमाले निकट गुलाम हुसेन नाउ र मनसब नाउको मृत्यु भएको थियो। विजय मल्लले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा कोहलपुर नगरपालिकाको प्राथमिकतामा परेका योजना
प्रत्येक ओडामा चाहिँ पुग्ने मूल सडकहरू चाहिँ हामीले कालोपत्री गर्ने योजना बनाएका छौँ
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स लिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही 14 गते, प्रवेश परीक्षा मिति यही 14-24 गते। सम्पर्क नम्बर 081-5570, 98-496-2624, 98-582-705 र 98-587-50-132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363।
भर्ना खुल्यो भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू, प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-523-795 र 521-075।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसारएफएम.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकेको कोहलपुर नगरपालिकाले भर्खरै मात्र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। कोहलपुर नगरपालिकाको प्राथमिकतामा परेका योजना र कार्यक्रमका विषयमा कुराकानी गर्दै मेयर लुटबहादुर रावत,
15 वडामा हामीले निरन्तर क्रमागत रूपमा 2-3 वर्षसम्म पुरा हुने गरी यो नेपालगञ्ज कोहलपुर पूर्व पश्चिम राजमार्ग बाट जोडेर प्रत्येक वडामा पुग्ने यो पक्की सडक कालोपत्री गर्ने, चाहे थोरै किन नहोस् त्यो सुरुवात गरेर वडाको चाहिँ कमसेकम केन्द्र भागसम्म पुग्ने गरी सबै वडामा सम्पर्क हुने गरी पक्की सडकहरूको चाहिँ सुरुवात गर्नुपर्छ भनेर त्यसरी हामीले चाहिँ बजेटहरू प्रमुख रूपमा चाहिँ छुट्याएका छौँ।
हजुर, कस्ता कस्ता योजनाहरूलाई चाहिँ प्राथमिकरण गर्नुभएको छ? तत्काल सुरु गर्न सकिने योजना के छन्?
तत्काल सुरु गर्न सकिने योजना भनेका हामी अब लगभग चाहिँ दसैँ तिहार पछिदेखि सुरु गर्छौँ। प्रत्येक यो मूल सडकबाट चाहिँ प्रत्येक ओडामा चाहिँ पुग्ने मूल सडकहरू चाहिँ हामीले कालोपत्री गर्ने योजना बनाएका छौँ। यो वर्षदेखि नै हामी चाहिँ कालोपत्री गर्न चाहिँ सुरुवात गर्छौँ र यसै गरेर हामीले कोहलपुर नगरपालिकालाई चिनाउनका निमित्त एउटा कोहलपुर पार्क भन्ने छ, गोल पार्क भन्ने छ, यसमा हामी चाहिँ घण्टाघरको निर्माण गर्ने, यसै वर्षदेखि सुरुवात गर्ने चाहिँ सोच बनाएका छौँ, योजना पास गरेका छौँ। यसै गरेर कोहलपुरको मेन चौराहामा चोकमा भएको त्यो गोल पार्कलाई एउटा राम्रो पार्कको रूपमा विकास गर्नका निमित्त पार्क, राम्रो पार्क चाहिँ निर्माण गर्ने सोच बनाएका छौँ।
अब यो योजना तथा कार्यक्रम ल्याउँदाखेरि स्थानीयका आवश्यकता भन्दा पनि चर्चामा आउने किसिमका योजनाहरू आए भनेर जनगुनासो आयो, यसमा के भन्नुहुन्छ?
ओडा ओडामै हामीले मैले अहिले जुन महत्त्व राख्ने अलि ठुला योजनाहरू जुन भने त्यो नगरपालिका स्तरबाट चाहिँ जाने हो। ओडा
अब मध्य तथा सुदूरपश्चिमको केन्द्रबिन्दु रूपमा र एउटा सीमा, एउटा नाकाको रूपमा पनि कोहलपुर नगरपालिका पर्छ। अब विशेष गरेर कोहलपुर नगरपालिकालाई चिनाउनका लागि मध्य र सुदूरपश्चिमको एउटा हबको विकासका लागि कोहलपुर क्षेत्रका विशेष गरेर चाहिँ यो अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अब कबड हलदेखि लिएर यस्ता यिनी ठुला योजनाका लागि चाहिँ बजेट कम भयो, नगरपालिकाको प्राथमिकतामा परेन भनेर जसरी गुनासो आएका छन्, अब यसलाई चाहिँ यो कोहलपुरको पहिचानसँग जोडिएको कुरालाई चाहिँ नगरपालिकाले कसरी हेरेको छ?
यी अलिअलि ठुलै रकम लाग्ने, लगानी गर्नुपर्ने ठुला योजनाहरू भएको हुनाले यसलाई हामी प्रदेश सरकारसँग र सङ्घीय सरकारसँग चाहिँ सम्पर्क गरेर यी योजनाहरू पेश गरेर यसलाई चाहिँ सम्पन्न गर्नुपर्दछ र यो वर्ष बजेट पनि कम आएको जनताका यति बेलासम्मका चाहिँ यो 20 वर्षको जुन जनप्रतिनिधिको चाहिँ जुन ग्याप रह्यो जुन खाली रह्यो यसले गर्दा जनताका सानादेखि लिएर ठुलासम्मका योजनाहरूको चाहिँ आवश्यकता भएको र जनताले चाहिँ छिटै हाम्रा चाहिँ यी साना ठुला योजनाहरू चाहिँ सम्पन्न हुनुपर्छ भन्ने त्यो आकाङ्क्षा राखेको हुँदा अहिले हामीले ती ठुला योजनाहरूलाई चाहिँ ठुलै बजेट छुट्याउन सकेनौँ र अब हामीले चाहिँ सुरुवात गर्ने गरी रङ्गशाला कवर हल टी हल के क्रिकेट मैदानलाई पनि हामीले चाहिँ प्राथमिकतामा राखेका छौँ र केही बजेटहरू चाहिँ हामी लगानी गर्ने योजनामा छौँ।
कोहलपुर नगरपालिकाको राजस्वको स्रोत र मुख्य आमदानीको स्रोत के हो?
मुख्य आमदानीको स्रोत भनेको त अब एक किसिमले भन्नुहुन्छ भने व्यापार व्यवसायीहरू नै हुन् र यहाँको चाहिँ हाम्रो आम्दानीको स्रोत भनेको नागरिकता भयो नाता प्रमाणित भयो यस्तै विभिन्न खाले सिफारिस दस्तुरहरू हुन्छ यिनै नै हुन् खास गरेर त्यस्तो ठुलो स्रोत त छैन।
र अन्त्यमा नगरपालिकाको विकासका लागि दीर्घकालीन योजनाका लागि चाहिँ कोहलपुर नगरपालिकाले चाहिँ आम्दानीका स्रोतहरू बढाउन आवश्यक छ यसतर्फ कतिको ध्यान पुर्याउनु भएको छ?
अब यहाँको प्राकृतिक साधन स्रोत जो जङ्गलबाट निकासी पैठारी हुने हो त्यो हाम्रो चाहिँ नगरपालिकाभित्र चाहिँ परेन राप्ती सुनारीतिर पर्छ ठुलो मात्रामा चाहिँ एकीकृत सम्पत्ति करले हामीलाई लाग्छ अब 2-4 करोड हाम्रो चाहिँ आम्दानी हुन्छ र व्यापार व्यवसायीहरूबाट पनि नियमित रूपमा हिजो चाहिँ भनिएको पास गरेको तर लिन नसकेको अवस्था छ यो वर्षदेखि अनिवार्य रूपमा हामीले नियमित करहरू पनि चाहिँ व्यापार व्यवसायहरूबाट चाहिँ असुल गर्ने चाहिँ योजना बनाएका छौँ।
बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत र कमला हमाल। अब अर्को सन्दर्भ, बर्दिया जिल्लाका बडैया ताल 2 डाफेमा एक महिलाको हत्या आरोपमा प्रहरीले सासु र जेठाजुलाई पक्राउ गरेको छ। 1 वर्ष अघि प्रेम विवाह गरेकी 25 वर्षीय रिता रेग्मीको 7 गते राति मृत्यु भएको थियो। उहाँ 7 दिनकी सुत्केरी हुनुहुन्थ्यो। इलाका प्रहरी कार्यालय मैना पोखरका अनुसार रितालाई मृत अवस्थामै शिक्षण अस्पताल नेपालगञ्ज लगिएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। आजको कान्तिपुरमा खबर छ।
सरकारले 2 वर्ष अघि 1500 बाट 500 मा स्तर वृद्धि गरेको जाजरकोट अस्पतालमा 1500 कै बजेट आएको छ। पुरानै बजेट आउँदा अस्पताल सञ्चालन तथा व्यवस्थापनमा समस्या देखिएको गुनासो सहितको खबर जनक केसीले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
बर्दियाका बाढी पीडितलाई जापानमा रहेका नेपालीहरूले राहत पठाएका छन्। स्याङ्जा समाज जापानले हिजो बर्दियाका बाढी पीडितलाई राहत उपलब्ध गराएको हो। समाजमा आबद्ध युवाहरूले सङ्कलन गरेको 1,50,000 बराबरको राहत गुलेरिया नगरपालिका 3 का बाढी पीडितका लागि उपलब्ध गराइएको कार्यक्रम संयोजक सावित्री गिरीले जानकारी दिनुभयो। 270 घर परिवारलाई झुल र धोती वितरण गरिएको संयोजक गिरीले बताउनुभयो। स्याङ्जा समाज जापान का कोषाध्यक्ष विक्रम अर्यालको पहलमा सो रकम उपलब्ध भएको हो। राहत वितरण कार्यक्रम गुलेरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव, ओडा नम्बर 3 का जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। प्राप्त राहत प्याकेज सहित बाढी पीडितलाई हस्तान्तरण गरिने नगर प्रमुख यादवले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
104 बीपी जयन्ती बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली काङ्ग्रेस बाँकेको आयोजनामा हिजो नेपालगञ्जको बीपी चौक स्थित बीपीको सालिकमा माल्यार्पण र रक्तदान कार्यक्रम गरिएको सद्भाव दैनिकमा खबर छ।
महाकाली नदीको कटान रोक्न झोलुङ्गे पुलको दक्षिण तटबन्ध निर्माण सुरु भएको छ। जनताको तटबन्ध कार्यालयले गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरी तटबन्ध निर्माण सुरु गरेको हो। झोलुङ्गे पुलदेखि 12.5 मिटर तटबन्ध निर्माणका लागि 1 वर्षभित्र काम सक्ने गरी 17 करोडमा ठेक्का सम्झौता भएको छ। जनताको तटबन्ध कार्यालयका प्रमुख प्रचण्डदेव विष्टले जेठ पहिलो साता सम्झौता भएर काम चलिरहेको जानकारी दिनुभयो। आजको कान्तिपुरमा भवानी भट्टले लेख्नु भएको छ।
जिल्ला समन्वय समिति जिससका अधिकार बढाउन जिससका प्रमुख र उपप्रमुखहरूले सरकारसँग माग गरेका छन्। प्रदेश नम्बर 5, 6 र 7 का विभिन्न जिल्लाका समन्वय समिति प्रमुख र उपप्रमुखको धनगढीमा हिजो भएको भेलाले अधिकारसहितको समन्वयको जिम्मेवारी दिन माग गरेको हो। पश्चिम टुडेमा खबर प्रकाशित छ। पश्चिम डायरीमा नेपालगञ्जलाई प्रदेश नम्बर 5 को राजधानी बनाउने विषयमा व्यापारीहरूको प्रतिक्रिया।
आर्थिक विकासको लागि पनि नेपालगञ्ज औद्योगिक क्षेत्रहरू धेरै छन्, एकदम यहाँ राजधानी भयो भने धेरै राम्रो हुन्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हतार हतारमा कता हो श्याम दाई?
म त विदेश जान आँटेको नि, त्यसको लागि होलोग्राम सहितको स्वास्थ्य परीक्षण गराउन नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट मान्यता प्राप्त मध्यपश्चिम पोलिक्लिनिकमा जान लागेको नि।
हो, अब तपाईँहरू पनि बेलैमा आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहोस्। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट मान्यता प्राप्त मध्य तथा सुदूरपश्चिमकै एकमात्र यस मध्यपश्चिम पोलिक्लिनिकमा होलोग्राम सहितको स्वास्थ्य परीक्षण गर्नुहोस्। यदि मेडिकल अनफिट भएर विदेशबाट फर्केमा आवश्यक क्षतिपूर्ति पनि बेहोर्नेछ।
होलोग्राम सहितको स्वास्थ्य परीक्षण गर्नु नै बुद्धिमानी हो।
साथै नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त यस स्वास्थ्य संस्थामा 12 हप्तासम्मको सुरक्षित गर्भपतन गरिन्छ। साथै विभिन्न किसिमका भ्याक्सिन हेपेटाइटिस बी, टिटी एन्टी रेबिस, टाइफाइड, हेपेटाइटिस बी, इम्युनोग्लोबिन भ्याक्सिन पनि लगाइन्छ र वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण उपचार सेवा तथा अत्याधुनिक प्रयोगशाला, एक्सरे र भिडियो एक्सरे सेवा पनि उपलब्ध छ।
सम्पर्क मध्यपश्चिम पोलिक्लिनिक प्रणाली, सदरलाइन, नेपालगञ्ज 13 सरस्वती स्कुलको छेउमा।
फोन नम्बर 081-527-900, मोबाइल नम्बर
98-481-244 र 98-455-195।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। देश सङ्घीय प्रणालीमा गएसँगै दाङ र बुटोललाई प्रदेश नम्बर 5 को राजधानी बनाउने भन्दै त्यहाँका स्थानीय तथा अगुवाहरूले पहल सुरु गरिसकेका छन्। तर नेपालगञ्जलाई राजधानी बनाउने विषयमा कसैले आवाज उठाएको अवस्था छैन। नेपालगञ्जका व्यापारीहरू यस विषयमा के भन्छन् त सुनौ, साथी सम्बुथारूले संकलन गर्नुभएको नागरिक आवाज।
मङ्गलजी, नेपालगञ्ज यो औद्योगिक क्षेत्रको एउटा नामले पनि चिनिन्छ र भोलिको दिन राजधानी गराउँदाखेरि हामीलाई आर्थिक स्रोत हामीलाई एकदम आवश्यक परेको हुँदाखेरि हाम्रो यो उद्योग धन्दा कारखाना र एउटा मित्र राष्ट्र भारतसँग समन्वय गर्नको लागि पनि हाम्रो यो नेपालगञ्ज एकदम आवश्यक राजधानी रहेको मैले जानेको छु।
बिन्दु चर्ती मगर, वास्तवमा यो प्रादेशिक राजधानी नेपालगञ्जको लागि चाहिँ धेरै राम्रो हो। नेपालगञ्ज भौतिक पूर्वाधारको सबै विकास भइसकेको पनि छ, आर्थिक विकासको लागि पनि नेपालगञ्ज औद्योगिक क्षेत्रहरू धेरै छन्। एकदम यहाँ राजधानी भयो भने धेरै राम्रो हुनेछ।
विवेक खड्का, सबै चिज बनावटले र पुर्खौली हिसाबले हेर्दाखेरि चाहिँ नेपालगञ्ज सबभन्दा पुरानो सहर भएको हुनाले पनि र आउने जाउने बाटोको ट्रान्जिट पनि नेपालगञ्ज नै परेको हुनाले नेपालगञ्जलाई चाहिँ राजधानी बनाउनु पर्ने देखिन्छ।
भौतिक पूर्वाधारहरू विकास पुरा भइसकेको छ, यातायातको सुविधा पनि राम्रो छ, व्यापार सम्बन्धी हाम्रो सबै हस्पिटल लिएर स्वास्थ्य सम्बन्धी अनि विद्यालयहरू क्याम्पसहरू सब यहीँ छन् अनि व्यापार पनि यहीँ धेरै भइराखेको छ, त्यसकारण यहाँ राजधानी नेपालगञ्जमा बनाउन उचित छ।
सञ्जय थापा, नेपालगञ्ज नगर बजार जुन छ ऐतिहासिक बजार हो, 5 नम्बर प्रदेशमा योभन्दा ठुलो बजार ठुलो पनि छैन र जनसङ्ख्याको हिसाब हेर्ने हो भने पनि अब 6 नम्बर प्रदेश, 5 नम्बर प्रदेश, 7 नम्बर प्रदेशको एकदम मुख्य केन्द्रबिन्दु पनि हो। त्यसले गर्दाखेरि एक हदसम्म नेपालगञ्ज प्रादेशिक हिसाबले राजधानी बनाउनु उपयुक्त हुन्छ, तर समग्र प्रदेशको हिसाबले यदि हेर्ने हो भने नेपालगञ्ज यदि राजधानी बन्न सकेन भने पनि दाङ चाहिँ उपयुक्त ठाउँ हो भन्ने चाहिँ हाम्रो मान्यता छ।
संसदको अर्थ समितिले जब्दी घाट स्थित बबई नदीमा निर्मित पुलको अनुगमन गरेको छ। समिति सभापति प्रकाश ज्वाला नेतृत्वको टोलीले बाढीले भासिएको पुलको अनुगमन गरेको हो। गत साउन 28 गते पुल भासिएको थियो। आजको कान्तिपुरमा खबर छ।
प्युठान जुम्रीकाँडा 5 सिम क्षेत्रका बासिन्दाले विद्युत लाइन विस्तार भएको 2 वर्षमा पनि बत्ती बाल्न पाएका छैनन्। उता मुगुमा वर्षाका कारण 2 महिनादेखि ठप्प कर्णाली राजमार्गको गमगढी नागमा खण्ड बिहिबारबाट सञ्चालनमा आएको खबर कान्तिपुरमा छ। बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाले वर्षमा एक दिन पनि फोहोर उठाउँदैन, तर वार्षिक घर जग्गा कर बुझाउँदा अनिवार्य फोहोर सङ्कलन गर्न कर बुझाउन स्थानीय बाध्य भएको खबर पनि कान्तिपुरमा प्रकाशित रहेको छ। महिना दिन अघिसम्म सामान ल्याएर कर्णाली पुगेका ट्रक रित्तै फर्कन्थे, ढुवानी सामग्री नपाउँदा खाली फर्कने ट्रक अहिले भने टनका टन स्याउ लोड गरेर तराई झर्न थालेका छन्। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज इकाईले पछिल्ला विकसित घटनाक्रमहरूलाई लिएर क्याम्पस प्रमुखको चर्को आलोचना गरेको छ। संगठनका अध्यक्ष गिरिराज पौडेलले प्रेस विज्ञप्ति जारी गरी क्याम्पसमा भइरहेको घटनाक्रममा क्याम्पस प्रमुखको भूमिका गैर जिम्मेवार भएको भन्दै आलोचना गर्नुभएको हो। गत भदौ 12 गते बिबिएस प्रथम वर्षको परीक्षाका क्रममा परीक्षार्थीमाथि यौन दुर्व्यवहार भएको भन्दै क्याम्पसका शिक्षण सहायक रविराज शर्मामाथि कानुनी कारवाही अगाडि बढाइएको घटनालाई लिएर क्याम्पस प्रमुखको भूमिकामाथि टिप्पणी गरिएको हो आजको दैनिक नेपालगञ्जमा खबर छ।
मुगुको मुगुम काम्रा रोङ नौ छाइल गाउँका स्थानीय पछिल्लो समय तरकारी खेतीप्रति आकर्षित भएका छन्। सुमल मल्लले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। उता जुम्लाको हिमा गाउँपालिका भदौ 5 गतेदेखि कार्यकारी अधिकृत विहीन भएको छ। यता स्वास्थ्य शिविर बाँकेको डुडुवा गाउँपालिका 2 बेदहनीमा हिजो सम्पन्न भएको छ। आँखा र कान शिविर गरिएको हो। फतेबाल आँखा अस्पताल र ब्रिनोज कान सामुदायिक स्वास्थ्य सेवाको प्राविधिक सहयोगमा उक्त शिविर गरिएको हो। नेपाल शिक्षक सङ्घ बाँके स्थानीय तह नेपालगञ्ज उपमहानगरको अध्यक्षमा कञ्चन शर्मा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ। हिजो सम्पन्न प्रथम अधिवेशनबाट आचार्य निर्वाचित हुनुभएको हो।
पश्चिम डायरीमा अब नागरिक मद, अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापन गर्ने उपायका विषयमा यो साताको नागरिक मद केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 कोरियनपुरका अब्दुल वाइज सिद्दिकीको विचार।
राम्रो व्यवस्था त्यही पहिला हस्पिटल भित्रै गर्नु पर्यो, जुन फोहोर निस्किन्छ भने त्यसको छोपेर राख्नु पर्यो, अनि त्यसपछि त्यो नगरपालिकादेखि जुन मिलेर त्यो सहरदेखि बाहिर कुनै त्यसको राम्रो व्यवस्था गर्यो, त्यसको लागि जुन खाल्टो खनाएर त्यसमा जुन दाब देऊ, यो मान्छेकोले हानिकारकको लागि हुन्छ, धेरै रोग उत्पन्न हुन्छ, अनि यसको लागि धेरै सचेत हुनु जरुरी छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राहत वितरणमा विभेद भएको बाँकेका आंशिक बाढी पीडितको गुनासो, सरकारले क्षति अनुसार गरेको वर्गीकरण चित्त बुझ्नु नभएको भनाए।
नेपालगञ्ज ब्राउन सुगर चरेस लगायतको मुख्य तस्करी नाकाको रूपमा देखा पर्दै पाकिस्तानी नागरिक कारोबारमा संलग्न भएको पाइएपछि चेक जाँच बढ्यो।
बर्दियाको गुलरिया स्थित एक होटलमा चितुवाको छाला सहित 2 पक्राउ, जाजरकोट पुगेका विशेषज्ञ डाक्टर निवास नपाएपछि फिर्ता।
र बजारमा प्रतिस्पर्धा गर्न नसक्दा रुकुममा खाद्य संस्थानको चामल बिकेन, हलिया मुक्ति घोषणाको 9 विद्या समेत बाजुराका हलियाको अवस्था उस्तै।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री विदा हुन्छौँ। आज सेप्टेम्बर 10 तारिक आश्विन कृष्ण चतुर्थी तिथि, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।